नमस्कार कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिलसिना नेपालमा प्राकृतिक विपदका घटना घटिरहन्छन् गएको असोज 10 देखि 12 गतेसम्म आएको बाढ़ी पहिरोले व्यापक जनधनको क्षति गर्यो उक्त बाढ़ी पहिरोमा 239 जनाको मृत्यु भयो भने झण्डै 46 अर्ब बराबरको आर्थिक क्षति भयो सड़क पूर्वाधारमा व्यापक क्षति हुन पुग्यो गत वर्ष कार्तिक 17 गते जाजरकोटमा गएको भूकम्पबाट 157 जनाको मृत्यु भयो भने 250 भन्दा बढ़ी व्यक्ति घाइते भए भूकम्पबाट विभिन्न जिल्लामा 26,000 घरहरूमा क्षति पुग्यो नेपालमा बर्खायाममा बाढ़ी पहिरोका घटना र गर्मीयाममा आगलागीका घटनाबाट जनधन र वन्यजन्तुको क्षति हुँदै आएको छ पछिल्लो एक महिनामा 501 आगलागीका घटनामा 6 जनाको मृत्यु भएको छ भने 38 परिवार विस्थापित भएका छन् यो तथ्याङ्क नेपाल प्रहरीको हो गर्मीयाम बढ़ेसँगै अब आगलागीका घटना बढ़दै जाने जोखिम हुन्छ झन पछिल्लो समय विश्वव्यापी तापमानमा भएको वृद्धिले चुनौती पनि थपिरहेको छ केही वर्ष यता विपद व्यवस्थापनमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूमिका खेलिरहेको छ कानून निर्माणको केही वर्षपछि मात्र गठन गरिएको प्राधिकरणले अझै कानूनले दिएको अधिकार अनुसार भने कार्य गर्न पाएको छैन आजको अन्तरसंवादमा हामी विपद व्यवस्थापनमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिका र विपद व्यवस्थापनका लागि भइरहेका कार्यबारे केन्द्रित भएर प्राधिकरणका सहसचिव डाक्टर भीष्म कुमार भूषालसँग कुराकानी गर्दैछौ सहसचिवज्यू स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा
हजुर धन्यवाद नमस्कार
विपद व्यवस्थापनका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले के कस्ता कार्य गरिरहेको छ मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे छोटकरीमा बताइदिनुहोस्
हजुर यहाँले प्रसंग अगाडि जोड़ी पनि सक्नुभयो खास गरी विपद व्यवस्थापन प्राधिकरणको स्थापनादेखि यता शुरूका वर्षहरू यसको नीति नियम कार्यविधि रणनीति योजना विभिन्न खालका मापदण्डहरू बनाउने काममा बढी व्यतीत भएको देखिन्छ सँगसँगै हामीले खास गरी यहाँले उल्लेख गर्नुभएको जस्तो 2079 टोटी भूकम्प 80 जाजरकोट भूकम्प र गएको बाढीजन्य विपदबाट क्षति भएका विभिन्न संरचनाहरूको पुनर्निर्माणका लागि हामीले मनसुनजन्य विपदको र पश्चिम नेपाल भूकम्पको एकीकृत पुननिर्माण तथा पुनस्थापना योजना तर्जुमा गरेर राष्ट्रिय परिषदबाट समेत त्यो स्वीकृत भई पुननिर्माणका क्रियाकलापहरूले गति लिएको छ त्यस अन्तर्गत खास गरी डोटी भूकम्प पछिको प्रभावित व्यक्तिहरूको निजी आवासको पुननिर्माणको कार्य सुरु भइसकेको छ भने जाजरकोट भूकम्पमा घरवास गुमाएका अथवा घरमा क्षति पुगेका व्यक्तिहरूको परिवारहरूको घरको विस्तृत क्षति आकलनको काम द्रुत गतिमा बढ़िराखेको छ र रुकुमबाट विस्तृत क्षति आकलन सकिसकेका घर परिवारका लागि पुननिर्माणको अनुदान रकम वितरणको कार्य समेत प्रारम्भ भइसकेको छ अर्कोतिर यो असोजको बाढीजन्य विपदबाट क्षति भएका विभिन्न संरचनाहरूको पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट रकम निकासा भएर पुननिर्माणको प्रक्रिया समेत सुरु भइसकेको छ खास गरी क्षतिग्रस्त सड़कहरूको चाहिँ ठेक्का लाग्ने काम सुरु भएको छ भने अन्य पूर्वाधारहरूको पनि अर्थ मन्त्रालयबाट बजेट प्राप्त गर्ने र पुननिर्माणको प्रक्रिया प्रारम्भ गर्ने कार्य भइराखेको छ र यहाँले पछिल्लो कुरा जुन जोड्नुभयो खास गरी आगलागीजन्य विपद यो वर्ष अरू विगतका वर्षहरूमा भन्दा असाध्यै कम पानी पर्ने हिउँदको रूपमा चाहिँ रह्यो त्यसले गर्दाखेरि यो वर्ष अझ आगलागीको चाहिँ सम्भावना तीव्र रूपले बढेर आउने स्थिति देखिन्छ अब त झन् हावाहुरीको पनि समय आइसकेको हुनाले त्यो सानो ठाउँमा पनि यो हिउँदमा पानी नपरेर एकदम सुक्खा भएको अवस्था भएको कारणले सानो आगोको झिल्कोले पनि एकछिनमै चाहिँ धेरै क्षति गर्न सक्ने अवस्था छ त्यसको लागि हामीले खास गरी विभिन्न ठाउँहरूमा सुरक्षा निकायका व्यक्तिहरू पालिका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्ने तालिमहरू प्रदान गर्ने आगलागी नियन्त्रणको लागि विभिन्न चाहिँ सामग्रीहरू उपलब्ध गराउने लगायतका कार्यहरू भइराखेको चाहिँ मैले जानकारी गराउन चाहन्छु र यो प्रयोजनका लागि सबैजसो जिल्ला विपद व्यवस्थापन समितिहरूले आगलागी जन्य विपद नियन्त्रणका लागि जिल्लाभित्रको रणनीतिक योजना तर्जुमा गरेर त्यस बमोजिम आवश्यक तयारी गरेको अवस्था छ।
यहाँले 3 महिना अर्थात 90 दिन प्राधिकरणको नेतृत्व पनि सम्हाल्नुभयो। यो बीचमा भएका केही कार्यलाई यहाँले उल्लेख गरिसक्नु भएको छ। 5 दिन 6 काम भनेर यहाँले सामाजिक सञ्जालमा पनि आफूले गरेका कार्यहरूलाई उल्लेख गर्नुभएको छ। सुर्खेतमा आपतकालीन गोदाम घर कर्णाली प्रदेशलाई हस्तान्तरण गरेका कुराहरू पनि उल्लेख भएका छन्। धनगढ़ीमा आपतकालीन गोदाम घर सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेका कुराहरू पनि उल्लेख छन्। अब यतातिर हेर्ने हो भने अब हामीले आपतकालीन एउटा संयन्त्र बनाएर त्यसबाट समेत अगाडि बढ़न सकिन्छ भनेर प्राधिकरणले एउटा सन्देश दिएको छ। सरकारले पनि गृह मन्त्रालयले पनि त्यही अनुसारको तयारी गरेको थियो। यो सम्बन्धमा बताइदिनुहोस् न।
हजुर, यो जुन विषय यहाँले उठान गर्नुभयो, खास गरी पश्चिम नेपाल भूकम्प पछिको पुननिर्माणलाई गति दिनका लागि हामीले 3 वटा फिल्ड अफिस, जसलाई हामी चाहिँ इकाई कार्यालय भनेर भन्छौँ, को उद्घाटन केही समय अगाडि भएर हामीले कर्मचारी परिचालन गरिसकेका छौँ। त्यो डोटी भूकम्पको लागि डोटीमा के अरे एउटा कार्यालय बझाङमा, त्यसै गरेर चाहिँ अर्को कार्यालय अछाममा, र फेरि जाजरकोट भूकम्पको लागि चाहिँ जाजरकोटमा 3 वटा फिल्ड अफिस बीचमा खडा भए र कर्मचारीहरू परिचालन भइसकेको छ। उहाँहरूले हामीले खटाएको कर्मचारीहरूले स्थानीय तहसँग अथवा पालिकामा रहेका इन्जिनियरहरूसँग बसेर सँगसँगै उहाँहरूसँग चाहिँ विपद प्रभावित अथवा भूकम्प पीडितहरूको घरको नक्सा तयार गर्ने, किस्ता वितरणमा सहजीकरण गर्ने लगायतका कुराहरू र पालिका स्तरमा विभिन्न खालका तालिममा चाहिँ समन्वय गर्ने काम गर्नुहुन्छ। त्यो गर्दै गर्दाखेरि अब विपद व्यवस्थापनको ढाँचामा परिवर्तन नगरी नहुने देखियो। जस्तो खास गरी विपद पछि चाहिँ तत्काल राहत उद्धारका सामग्रीहरूको वितरणका लागि होस्, अथवा पूर्व तयारीको लागि चाहिँ हामीले जुन विपद व्यवस्थापनका विभिन्न सामग्रीको खरिद भण्डारण त्यसको व्यवस्थापन परिचालन गर्ने विषयहरू होस्, त्यो केन्द्रीकृत भएर प्रभावकारी हुँदैन भनेर हामीले सबैजसो प्रदेशमा रहेका तर गृह मन्त्रालयकै मातहतमा परिचालन भइराखेका जुन गोदाम घरहरू छन् ती सबै प्रदेशलाई नै हस्तान्तरण गर्ने गरी त्यसको प्रारम्भ भएको छ। 2 वटा प्रदेश प्रादेशिक गोदाम घर माननीय मन्त्रीज्यूबाट हस्तान्तरण पनि भइसक्यो, म पनि ती कार्यक्रमहरूमा सँगसँगै छु। र अबको जोड भनेको बढीभन्दा बढी यस्ता विपद व्यवस्थापनका सामग्रीहरू, पूर्व तयारीका सामग्रीहरू पालिका पालिकामा हुनुपर्छ, पालिका पालिकाको चाहिँ गोदाम घरहरू निर्माण गरिनुपर्छ भनेर आगामी आर्थिक वर्षका बजेटहरूमा प्रदेश सरकारले होला अथवा पालिका तहबाट स्थानीय सरकारले होला सबैले एकदमै पूर्व तयारीको लागि चाहिँ आफ्नो चाहिँ गोदाम घरहरूको व्यवस्थापन गर्नुपर्छ भन्ने गरी अब त्यो नीतिका साथ हामी अगाडि बढेको चाहिँ अवस्था हो। र त्यसको साथसाथै खास गरी स्थानीय जलवायु तथा विपद उत्थानशील कार्य ढाँचा कसरी तर्जुमा गर्ने, पालिकाहरूमा विपद व्यवस्थापन गर्न सक्ने प्रशिक्षित जनशक्तिको अवस्था के छ, साधन स्रोतको अवस्था के छ, नीति नियम कानुनहरू के छन्, अन्तरतह समन्वय कसरी गर्न सकिन्छ लगायतका कुराहरूमा पनि पालिकाले चाहिँ कसरी एकदमै मसिनो गरी तयारी गर्न सक्छ भनेर त्यसको लागि एउटा चाहिँ हामीले फ्रेमवर्क पनि तयार गरेर यसै बिचमा विभिन्न पालिकाहरूलेलाई तालिम दिने काम अथवा के अरे त्यसको लागि प्रशिक्षित गर्ने काम समेत प्रारम्भ भइसकेको छ। यसको प्रक्रिया हामी देशैभरि चाहिँ पुर्याउँछौँ ताकि विपद व्यवस्थापनमा खास गरी अन्तर्राष्ट्रिय समुदायले पनि भन्ने गरेको सर्वस्वीकार सिद्धान्त छ, विपद व्यवस्थापनको चाहिँ स्थानीय नेतृत्व र समुदाय चाहिँ पहिलो प्रतिकार्यकर्ताको रूपमा विकास गर्ने भन्ने हाम्रो अवधारणालाई अगाडि बढाउनका लागि हामीले यो कार्य ढाँचा देशैभरिका पालिकामा त्यो सम्प्रेषित पनि गरेका छौँ। र सँगसँगै खास गरी स्थानीय स्तरबाटै यो विपद स्वयंसेवकहरू तयार गरिनुपर्छ, वर्दीधारी हाम्रा सुरक्षाकर्मीहरू धेरै टाढाबाट आइपुग्नु पर्ने भएको कारणले हामीले चाहिँ तत्कालैको विपद पछिको जुन प्रतिकार्य छ त्यसको चाहिँ प्रतिकारको काम पालिका स्तरबाटै, समुदाय स्तरबाटै, टोलटोलबाटै गरिनुपर्छ भनेर त्यसको लागि समेत पाठ्यक्रमहरू तर्जुमा गरी अब हामी चाहिँ यो केही दिनमै यो उसको के अरे धनगढीबाट कैलालीबाट चाहिँ एउटा कुनै पालिकाबाट हामीले तालिम सञ्चालन गर्ने तयारी गरेका छौँ। यसलाई अर्को वर्ष धेरै देशका विभिन्न ठाउँहरूमा चाहिँ पुर्याउने हाम्रो लक्ष्य छ। यसरी खास गरी विपद व्यवस्थापनको लागि जनशक्ति तयार पनि स्थानीय तौरबाटै गर्ने, साधन स्रोतको व्यवस्थापन पनि बढीभन्दा बढी स्थानीय सरकारले गर्न सक्ने गरी नीतिगत, कार्यविधिगत र वित्तीय प्रबन्ध गर्नेतर्फ हाम्रो चाहिँ जोड रहेको अवस्था मैले निवेदन गरेँ।
नेपालमा विपद व्यवस्थापन र पुनर्निर्माणको कार्य निकै ढिला हुने गरेको हो कि भन्ने टीका टिप्पणी पनि भइरहेको छ। कतिपय अवस्थामा लापरवाही समेत हुने गरेको भनेर सरकारवाला व्यक्तिहरूले पनि भनिरहनु भएको छ। 2072 सालको भूकम्पबाट क्षति भएका कतिपय संरचना अझै निर्माण भएका छैनन्। जस्तो उदाहरणकै लागि हेरौं, राष्ट्रिय मानवाधिकार आयोगको भवन छिमेकी राष्ट्र भारतबाट निर्मित हुने भनेर भनिएको थियो तर अहिलेसम्म भएको छैन। त्यसै गरी नुवाकोट दरबारको अवस्था पनि उस्तै छ। अन्य पुरातात्विक र ऐतिहासिक महत्वका संरचना पनि हामीले चाहिँ निर्माण गर्न नसकेको अवस्था छ। धेरै हदसम्म त निर्माण पनि भइसकेका छन् तर जस्तो संवेदनशीलता देखाएर पुनर्निर्माण हुनुपर्थ्यो त्यो नभएको हो कि भन्ने गुनासोलाई कसरी हेर्न सकिन्छ? र अर्कोतर्फ जाजरकोटमा अब भूकम्प गयो, त्यसबाट प्रभावितहरूले दीर्घकालीन राहत पाउने विषयलाई पनि लामो समयसम्म कुर्नु परेका कुराहरू बाहिर आएका थिए, समाचारहरू मार्फत बाहिर आएका थिए। मैले यहाँनेरि सोध्न खोजेको हाम्रो जुन विपद व्यवस्थापन पुनर्निर्माणको जुन अभ्यास छ यसलाई एक हिसाबले पुनः परिभाषित गर्ने छिटो छरितो बनाउनु पर्ने अवस्था छ कि छैन? पीड़ितहरूले अथवा प्रभावितहरूले समयमै राहत पाउन नसक्नुलाई कसरी हेर्न सकिन्छ? समयमै पुनर्निर्माण हुन नसक्नुलाई चाहिँ कसरी हेरिन्छ?
यहाँले भन्नुभएको कुरा वास्तवमा एकदमै मननयोग्य चाहिँ छ र यो महत्वपूर्ण विषय पनि हो। हामीले कतिपय सवालमा 2072 भूकम्पपछि सिक्नुपर्ने जुन पाठहरू सिकेनौँ कि भन्ने मलाई पनि लाग्यो। 72 भूकम्पपछि अन्य पूर्वाधारहरूको पुनर्निर्माण त सम्पन्न भयो तर यहाँले भन्नुभयो जस्तो कतिपय पुरातात्विक सम्पदाहरू को अझैसम्म पनि पुनर्निर्माण हुन नसकेको अवस्था छ। त्यसको बारेमा म प्राधिकरणमा आइसकेपछि एउटा समीक्षा, अनौपचारिक समीक्षा पनि हामीले गरेका थियौँ किन यस्तो भइराखेको छ भनेर। त्यसमा कस्तो देखियो भन्दा पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिसकेपछि बाँकी रहेका पुनर्निर्माणका क्रियाकलापहरू कसले गर्ने भन्ने कुराहरूमा पनि निर्णय लिन अलि लामो समय लागेको, पुरातत्व विभागले जनशक्तिको चाहिँ अभाव भएको कारणले ठुला योजना सम्पन्न गर्न नसकिने भन्ने कुराहरू हुँदै गर्दा त्यो शहरी विकास मन्त्रालय अन्तर्गत ती कुराहरू सारिएको र फेरि पुरातात्विक सम्पदाको पुनर्निर्माणको हकमा यसको खास गरी संलग्न चाहिँ गुठी अथवा चाहिँ यसको जिम्मेवारीका विषयहरू र यसको चाहिँ यो पुरातात्विक जुन सम्पदाको त्यसको चाहिँ सुभाष छ त्यो चाहिँ जान्ने कालीगढहरूको अभावदेखि लिएर यो समन्वयका कुराहरू पनि र खास गरी मुख्यत यो जनशक्ति परिचालनका सवालमा समस्या देखिए। हामीले 72 भूकम्पपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा चाहिँ जुन खालको पुनर्निर्माणको प्रक्रियालाई सम्पन्न गर्यौँ खास गरी पुरातात्विक सम्पदाको हकमा पनि त्यति बेलाका शिल्पीहरू, कालीगढहरूलाई हामीले देशैभरि अन्य ठाउँमा पनि जहाँ त्यस्ता संरचनाको पुनर्निर्माण गर्नुपर्नेछ त्यसलाई रणनीतिक हिसाबले परिचालन गर्नुपर्थ्यो, त्यसमा मैले चुकेको महसुस गरेका छु। दोस्रो कुरा, 72 भूकम्पपछि प्राधिकरण त्यति बेलाको पुनर्निर्माण प्राधिकरणमा ठुलो जनशक्ति थियो। हामीले प्रत्येक जिल्लाका पालिका पालिकासम्म पुग्ने गरी इन्जिनियरहरू भर्ना गरेका थियौँ। प्राधिकरणको आफ्नै चाहिँ केन्द्रीय आयोजना कार्यान्वयन इकाइहरू चाहिँ थिए, त्यसमा ठुलो दरबन्दी सहितको चाहिँ जनसङ्ख्या थियो 100 बढी। अहिले त्यति बेला पुनर्निर्माणको लागि गठन गरिएको संस्थामा भएका जनशक्तिको तुलना गर्ने हो भने अहिलेको विपद व्यवस्थापन प्राधिकरण जसले पूर्व तयारीको काम, प्रतिकारको तत्कालको खोजुद्धार प्रतिकारको चाहिँ कुराहरूदेखि लिएर अर्ले रिकोभरी भन्छ त्यसपछि पुनर्निर्माण पुनर्लाभका क्रियाकलापहरू सबै चाहिँ कानुनले जिम्मा दिएको तर जम्मा जम्मी सहायक स्तरका कर्मचारी समेत 38 मात्रै कर्मचारी लिएर बसेको प्राधिकरण भयो। यस हिसाबले जनशक्ति नै यति सानो जनशक्तिले यति सानो संरचनाले देशभरि चाहिँ बढ्दै गएका विपदहरू र प्रत्येक खालको चाहिँ विपदको लागि गरिने चाहिँ पूर्व तयारी चाहिँ गर्न सम्भव छैन। तसर्थ हामीले यस बिच नै खास गरी म प्राधिकरणमा मैले नेतृत्व लिएपछि नै हामीले अब यसको संगठनिक संरचना कस्तो हुनुपर्छ, दक्ष जनशक्तिको चाहिँ अवस्था कति हुनुपर्छ, न्यूनतम
प्राधिकरणको संगठनिक संरचनाको विषयमा म यहाँलाई पुनः सुन्नेछु। हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले विपद व्यवस्थापनमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिका र विपद व्यवस्थापनका लागि भइरहेका कार्यबारे केन्द्रित भएर प्राधिकरणका सहसचिव डाक्टर भीष्म भूषालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, यहाँले संस्थाको अथवा प्राधिकरणको सांगठनिक संरचनाको विषयलाई उठान गर्नु भएको छ, सँगै मैले यहाँनेरि अर्को विषय पनि जोड्न चाहे। कानूनले प्राधिकरणलाई विपद व्यवस्थापनमा आवश्यक र पूर्ण अधिकार पनि दिएको छ, तर व्यवहारमा त्यो अधिकारको प्रयोग भएको देखिँदैन। जस्तो उदाहरणकै लागि हेरौं, गएको असोजमा बाढ़ी पहिरोका घटना भए त्यसबाट अब विभागीय मन्त्रालयहरूमा आपद विपदका घटनामा पूर्व योजना बनाउने र कार्यक्रम तय हुने त्यो तयारी हुने अवस्था पनि रहेन। तर त्यस्तो अवस्थामा घटना घटिसकेपछि त्यसको जिम्मेवारी पुनर्निर्माणदेखि त्यसको योजना बनाउने जिम्मेवारी प्राधिकरणलाई दिएर त्यही अनुसारको बजेट निर्धारण गरिएको भए सायद सहज हुन्थ्यो होला। कानूनले त्यो परिकल्पना गरेको छ, तर सानातिना विपद व्यवस्थापनमा प्राधिकरणलाई सीमित गरिएको छ भनेर सम्बन्धित सरकारवालाहरूले पनि यो कुरालाई जोड़ दिनु भएको छ। मैले यहाँनेरि सोध्न खोजेको, प्राधिकरणको संरचना र कानूनी अधिकारको प्रयोगलाई आगामी दिनमा कसरी अगाडि बढ़ाउनु पर्छ, अति नै छोटकरीमा बताइदिनुहोस्। हामीसँग अन्य विषयहरू पनि छन्।
यहाँले भन्नुभएको जस्तो जुन सरकारवालाको सवाल हो वास्तवमै सही सवाल हो। त्यसो हुनाले हामीले यो प्राधिकरणको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारम्भिक मसौदा तयार गरेर गृह मन्त्रालयमा पठाइ पनि सकिएका छौँ, ताकि प्राधिकरण कम्तीमा अलिकति विपद व्यवस्थापन गर्न सक्ने हैसियतको चाहिँ हुनका लागि चाहिने जनशक्ति कस्तो हो, यसको चाहिँ सांगठनिक संरचना कस्तो हुनुपर्छ भनेर त्यस्तो खालको संरचनाको परिकल्पना गरेर हामीले दस्तावेज तयारी गरेर पठाइसकेका छौँ, पहिलो कुरा। दोस्रो कुरा, प्रदेश स्तर र स्थानीय स्तरमा पनि विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि प्रदेश सरकारका संरचना, स्थानीय सरकारका संरचनामा गर्नुपर्ने सुधारको बारेमा पनि हामीले चाहिँ कुरा गरेका छौँ। त्यसको लागि विभिन्न कार्यविधिहरू र विभिन्न चाहिँ छलफलहरू पनि चलाइराखेको चाहिँ अवस्था छ। यो समग्रमा भन्नुपर्दाखेरि जुन प्राधिकरण भनेर भनिएको छ, प्राधिकरणमा प्राधिकार चाहिँ हुनुपर्छ। त्यो प्राधिकार भनेको कानूनले मात्रै दिएर हुँदैन, जनशक्ति र वित्तीय साधन स्रोत पनि सँगसँगै चाहिन्छ। त्यो हुँदै गर्दाखेरि केन्द्रमा रहेको प्राधिकरणले मात्रै फेरि देशभरिका विपदहरूको चाहिँ सम्बोधन गर्न कठिन हुन्छ। तसर्थ केन्द्रमा रहेको प्राधिकरणका साथसाथै जिल्ला विपद व्यवस्थापन समिति, प्रदेशको विपद व्यवस्थापन समिति, स्थानीयको चाहिँ विपद व्यवस्थापन समितिहरूलाई बढी सक्रिय बनाउँदै त्यहाँ पनि जनशक्ति र वित्तीय साधन स्रोत व्यवस्था गर्नुपर्नेछ, जसलाई आगामी आर्थिक वर्षको बजेटमा सबै निकायले सम्बोधन गर्नुपर्ने अवस्था छ। हामीले त बजेट व्यवस्थापन गर्दाखेरि नै विपद बजेट कोड राखेर कति हामीले विपदको पूर्व तयारीका लागि लगानी गर्यौँ भन्ने कुराको चाहिँ जानकारी सरकारको फिङ्गर टिप्समा चाहिँ हुनुपर्छ भनेर पनि अस्तिको कार्यकारी समितिबाट विपद व्यवस्थापन विपद बजेट कोडको पनि कुरा गरेका चाहिन्छौँ। आगामी दिनमा त्यसमा चाहिँ केही सुधारहरू का संकेत देखिने जान्छन् भन्ने हाम्रो अपेक्षा छ।
मैले यहाँलाई एउटा विषय सन्दर्भसहित सोध्न चाहे, 20 वर्ष पुराना बजेट र अहिले चालू आर्थिक वर्षको बजेट, विगतको बजेट हेर्ने हो भने त्यहाँ जोखिमपूर्ण स्थानमा रहेका बस्तीलाई स्थानान्तरण गर्ने एकीकृत बस्ती विकासको योजनाहरू पनि समावेश छन्, तर तदनुरूपको कार्यान्वयन नहुँदा ठूलो जनधनको क्षति भएको हो कि भन्ने विश्लेषण रहिआएको छ। अब समयमै उचित व्यवस्थापन गर्ने हो भने विपद व्यवस्थापनका घटनाबाट धेरैको ज्यान बचाउन सकिन्छ भनेर सरकारवालाले भन्दै पनि आउनु भएको छ। त्यो भनेको आर्थिक क्षतिबाट पनि बच्न सकियो, मानवीय क्षतिबाट पनि बच्न सकियो, तर हामी कहाँ त्यस्तो जोखिम रहेको छ भनेर पर्याप्त अध्ययन अनुसन्धान नहुने, विश्वविद्यालयको पाठ्यक्रममा डिजास्टर म्यानेजमेन्ट भनौं अथवा यो विपद व्यवस्थापनका पाठ्यक्रमहरूको अध्यापन नगराइने जस्ता समस्याहरू पनि रहेका छन् भनेर गुनासो आउने गरेको छ। भनिसकेपछि हामीले योजनामा कार्यक्रममा समावेश गर्ने तर व्यवहारमा सोही अनुरूप अगाडि बढ़न नसकेको परिपाटीलाई कसरी सुधार गर्नुपर्छ, अब विपद व्यवस्थापनको मोडालिटी चाहिँ कस्तो हुनुपर्छ?
यहाँले भन्नुभयो जस्तो खास गरी जोखिममुक्त बस्तीको पहिचानको सवालमा हामीले त्यति बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हुँदै गर्दाखेरि पनि भूकम्प प्रभावित 31 जिल्लाहरूमा करिब 750 स्थानहरूमा चाहिँ यो भौगोलिक जोखिमताको पहिचान गरेर प्रतिवेदन निकालेको अवस्था थियो। अहिले पनि प्राधिकरणमा प्रत्येक दिन जसो यो भौगोलिक जोखिमको अध्ययन गर्नको लागि पालिकाहरूबाट निवेदन आइराखेको देखिन्छ, तर हामी कहाँ असाध्यै सीमित संख्यामा प्राविधिक जनशक्ति भएको कारणले हामीले खानी तथा भूगर्भ विभागबाट सहयोग लिएर ठाउँ ठाउँमा चाहिँ यस्ता जोखिममुक्त बस्तीहरूको पहिचान अथवा जोखिममुक्त भौगोलिक क्षेत्रको पहिचानको कार्यलाई चाहिँ अगाडि बढाइराखेका छौँ, जुन असाध्यै नपुग्ने खालको छ एकातिर। दोस्रो कुरा के छ भन्दा, जहाँ पहिचान भइसकेको ठाउँ छ अथवा हाम्रो चाहिँ सामान्य आँखाले देख्दाखेरि पनि यो चाहिँ जोखिमयुक्त ठाउँ छ है भन्ने जान्दा जान्दै पनि हामीले प्रकृतिसँग खेलवाड गरिराखेका चाहिँ छौँ। कासरी नदी के अरे नदीका किनारमा बसेका कतिपय बस्तीहरू हामीले चाहिँ नदीको प्राकृतिक बहावलाई वा के अरे ख्यालै नगरी वास्तै नगरी अथवा नदीको जुन राइट अफ वे भन्छ उसको चाहिँ बग्ने चाहिँ क्षेत्रलाई पनि मिचेर पनि हामीले संरचनाहरू बनाइराखेको कारणले नदीमा आउने बाढी सँगसँगै ठुला विपदहरू निम्तिने गरेको छ। पहाडी क्षेत्रहरूमा हामीले ससाना यो डोजारी विकास भनेर आम नागरिकले भन्ने गर्नुहुन्छ, त्यस्तो खालको कुनै पनि वातावरणीय पक्षलाई अध्ययन नगरिकन पहाडका ठाउँ ठाउँमा खनिएका समानान्तर विभिन्न खालका सडकहरूले समेत पहिरोको जोखिमलाई बढाएको छ र सँगसँगै त्यसको नदीमा जुन खालको चाहिँ बहाव छ त्यसमा चाहिँ अवरोध आउने अथवा चाहिँ नदीमा चाहिँ जुन खालका ढुङ्गा माटोहरू बगेर जान्छ त्यसले तल्लो तटीय क्षेत्रमा ठुलो नोक्सानी पुर्याउने गरेको छ। त्यसो हुनाले प्राधिकरणले जोखिममुक्त बस्तीको पहिचान गर्ने बस्ती स्थानान्तरण गर्ने कुरा एकातिर चाहिँ त्यसमा सहयोग गर्ने कुरा एकातिर छँदैछ, तर हामीले चाहिँ हाम्रा विकासका योजनाहरू र बस्ती बसाल्दै गर्दाखेरि निर्मम तरिकाले स्थानीय सरकारले जति यस्ता विषयहरूलाई नियन्त्रण गर्न सक्छ र चाहिँ यो विपदको जोखिमलाई चाहिँ ध्यानमा दिएर योजनाहरू चाहिँ बनाउन सक्छ त्यति विपदको जोखिम चाहिँ कम हुने अवस्था हो। यो हुँदै गर्दाखेरि प्राधिकरणले भर्खर भर्खर यो बस्ती विकास बस्ती स्थानान्तरणको लागि चाहिँ काम गर्ने प्रक्रिया सुरु गरेको छ, यद्यपि पालिकाहरूबाट विभिन्न ठाउँ बस्ती स्थानान्तरणको सहयोगको लागि भनेर आइराखेको पनि छ। हामीले चाहिँ त्यसमा संघसभाबाट यो बस्ती स्थानान्तरणको रकम उपलब्ध गराउने कामको प्रारम्भ गरेका छौँ, अरू ठाउँहरूमा पनि यो विस्तार हुँदै जान्छ। तर यो भन्दै गर्दाखेरि यो वित्तीय सहयोग पुर्याएर मात्रै यो बस्तीहरूलाई सुरक्षित गर्न सकिने होइन, यसको लागि चाहिँ जोखिम कम भएकै ठाउँमा बस्ती बसाल्ने हो, बस्ती विकास गर्ने हो र जुन प्रकृतिको चाहिँ आफ्नो नियम छ जुन लय छ त्यसका विरुद्ध धारा नबोलिकन नै काम गर्नु चाहिँ जरुरी छ र त्यसमा सबै नागरिक सचेत हुनु जरुरी छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
यहाँहरूलाई पनि धेरै धन्यवाद केही कुराहरू राख्नु अवसर दिनुभएकोमा।
आजको अन्तरसंवादमा हामीले विपद व्यवस्थापनमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिका र विपद व्यवस्थापनका लागि भइरहेका कार्यबारे केन्द्रित भएर प्राधिकरणका सहसचिव डाक्टर भीष्मकुमार भूषालसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईको दिन शुभ रहोस्। नमस्कार।